मसीह यीशु में आप सबकी सलामती हो।
आपकी सलामती है।
थोड़ी देर पहले हमने एक गीत गाया है, ए पाकरू हमसे बात कर, हमसे बोल। तो मेरा ये सवाल है कि पाकरू हमसे कैसे बोलता है, कैसे बात करता है? जब हम दुआ करते हैं तो कहते हैं कि हम पाकरू से बोलते हैं, और जब हम कलाम पढ़ते हैं तो पाकरू हमसे बात करता है। बाइबल मुकद्दस में यूहन्ना की अंजील उसके पहला बाब उसकी पहली आयत में यूं लिखा है कि इब्तिदा में कलाम था, कलाम खुदा के साथ था, और कलाम क्या था? अभी बात यह है कि खुदा का हर अल्फाज जो उसके मुंह से निकलता है उसके लोगों के लिए जिंदगी का बाइस है। यानी जब हम कहते हैं कि आप पाकरू हमसे बात कर, तो साड़ियां बाइबलां बंद रहदियां ने, ना मतलब कि असी जो कहने हैं उहदा वो मतलब नहीं है फिर। तो खुदा हमें ये तौफीक बख्शे कि हम उसके कलाम को ना सिर्फ सुने बल्कि समझें, और ना सिर्फ सुने और समझें बल्कि उस पर अमल भी करें, और ना सिर्फ अमल करें बल्कि अपने छोटों को, अपने खानदानों को उस पर कायल भी करें। तो मेरे साथ सारे मिलकर दुआ करेंगे आज के कलाम के लिए, आज की हमारी गैदरिंग के लिए, मीटिंग के लिए, कि ये बाइज बरकत और खुदा के नाम के जलाल के लिए हो। हम सब दुआ करेंगे। खुदावंद कदूस सबियत के बाप, सलामती के शहजादे अब्राहम, इसहाक और याकूब के खुदावंद, हम तेरे शुक्रगुजार हैं आज के इस दिन, इस मौका और इस घड़ी के लिए खुदावंद जो तूने बख्शी है। बाप आसमानी आज के इस कलाम को, तेरे लोगों को और अपनी आवाज को खुदावंद खुद को तेरे हाथों में सौंपता हूँ कि जो तेरी मर्जी है खुदावंद वो हमारी जिंदगियों में पूरी हो, हमारे खानदानों में पूरी हो, और इस चर्च और तेरे पासबान के लिए खुदावंद तेरे शुक्रगुजार हैं। मसीह यीशु नासरी के नाम से मांगते हैं, आमीन। मेरी दरख्वास्त है कि हम सब अपने कदमों पर खड़े हो जाएंगे पाक कलाम के लिए, और मेरे साथ रोमियो उसका पहला बाब और उसकी 13-17 आयत तक हम पढ़ेंगे। पौलुस रसूल का रोमियो की कलीसिया के नाम खत, उसका पहला बाब उसकी 16-17 आयत।
क्योंकि मैं अंजील से शर्माता नहीं, इसलिए कि वो हर एक ईमान लाने वाले के वास्ते पहले यहूदी फिर यूनानी के वास्ते निजात के लिए खुदा की कुदरत है, इस वास्ते कि उसमें खुदा की रास्तबाजी ईमान से और ईमान के लिए जाहिर होती है, जैसा लिखा है कि रास्तबाज ईमान से जीता रहेगा। पाकलम के पढ़े सुने समझे और कबूल के जन्म।
आमीन। अच्छा, 17वीं आयत में यूं लिखा है, इस वास्ते कि उसमें खुदा की रास्तबाजी ईमान से और ईमान के लिए जाहिर होती है। किस में होती है? ये खुदा की अंजील में, खुदा के कलाम में, खुदा के अल्फाज में, क्योंकि लिखा है कि रास्तबाज ईमान से जीता रहेगा। अभी पौलुस रसूल जहां जहां भी आपको ये बात मिलती है कि पौलुस कहता है कि कलाम में लिखा है, तो वो पुराने अहदनामे का रेफरेंस देता है जो खुदा ने नबियों के साथ अपने लोगों से बात की। अभी ये हवाला जो यहां पर 17वीं आयत में लिखा है कि रास्तबाज ईमान से जीता रहेगा, अगर मेरे साथ हबकूक की किताब निकालें उसका 2 बाब और उसकी 4थी आयत, उसमें कुछ यूं लिखा है, देख मुतकब्बर आदमी का दिल रास्त नहीं है, लेकिन सादक यानी रास्तबाज अपने ईमान से जिंदा रहेगा। मेरी दरख्वास्त आप सब तशरीफ रखें। कलाम का ये जो हवाला हमने रोमियो उसका पहला बाप उसकी 16-17 आयत में पढ़ा है, ये वो हवाला है जिसने चर्च की तारीख का रुख बदल कर रख दिया। ये वो हवाला है जिसने कह लो कि बहती नदी को उल्टा जो है बहाना शुरू कर दिया, और ये वो हवाला है जिसने ना सिर्फ चर्च को बल्कि घरानों को, फैमिलीज को, बल्कि इस खत्ते को जहां पर हम रहते हैं यूरोप में, इस सब की तकदीर को, इस सब के सोचने समझने की सलाहियत को बदल कर रख दिया। मैं एक बात कहूंगा कि आप, ये कौन सा महीना चल रहा है अभी? अक्टूबर का महीना चल रहा है, आज 13 तारीख है। अक्टूबर के महीने के आखिर में 2 बड़े खास इवेंट चलते हैं, शायद किसी को पता हो। आजकल हम बाजारों में देखते भी हैं, उन्होंने बड़ी तस्वीरें लगाई हैं, हेलोवीन का महीना। कब है हेलोवीन मनाई जाती? 31 अक्टूबर को। 31 अक्टूबर को हेलोवीन को इसलिए मनाया जाता है, और ये चर्च की तारीख में एक और दिन था 31 अक्टूबर का, जिसको रिप्लेस कर दिया गया हेलोवीन के साथ। मैं ये नहीं कहता कि रिप्लेस किया गया है, लेकिन एक बात है कि पाक सेंट्स का दिन जो है वो 31 अक्टूबर को मनाया जाता है, लेकिन मौजूदा तारीख, मौजूदा लोगों के रहन सहन, मौजूदा कल्चर से उस चीज को रिप्लेस किस में किया गया, लोगों का ध्यान किस किसकी तरफ लगाया गया, हेलोवीन की तरफ। अच्छा खैर मैं इसकी डिटेल में नहीं जाऊंगा कि हेलोवीन क्या है, मेरा ख्याल है कि जितने यहां पर मौजूद हैं उन सबको ज्यादा नहीं तो थोड़ा बहुत जरूर इसके बारे में पता होगा। लेकिन 31 अक्टूबर को एक और काम हुआ था, और वो काम हुआ था कि जिसके नतीजे में आप और मेरे पास आज खुदा का कलाम बाइबल मुकद्दस मौजूद है। और ये वो अमल था जिसमें हमारे अपने भाइयों की जानें गईं, खानदानों के खानदान बिखर गए, खानदानों के खानदानों को जलाया गया, और जो लोग इसमें मौजूद थे उनको जिंदा आग की भट्टियों में डाला गया। आज हम देखेंगे कि ये सारा कुछ कहां से शुरू हुआ, इस सारे कुछ में खुदा कहां पर था, इस सारे कुछ में खुदा का क्या प्लान था, और खुदा ने क्यों चर्च को जो है नया नहीं बनाया, चर्च को रिफॉर्म्ड कर दिया। रिफॉर्म्ड का मतलब होता है कि एक चीज जो पहले से मौजूद है उनकी छांटी करके उन्हें सीधा पदरा करना। मतलब एक ऐसी चीज, जैसे कहो कि यार हमारे पास ये बिल्डिंग है और इस बिल्डिंग को जंग लग गया, इस बिल्डिंग की जो छत खराब है, दीवारें खराब है, और मैं कहता हूं यार मजदूरों को बुलाओ जो मजदूर आए और इस बिल्डिंग को नया बनाए, रेनोवेट करें, इसे रिफॉर्म्ड करें। तो चर्च की तारीख में भी ऐसे ही वाकयात हम देखेंगे कि ऐसा कौन सा वाकया था, कि ऐसे क्या मरहलात थे, ऐसे क्या मरहले थे, किस चीज की जरूरत पड़ी कि लोगों को यह बताया गया कि यार सब लोग बाइबल खुद पढ़ें। लेकिन ये वो टाइम था जब बाइबल पढ़ना तो बहुत दूर की बात, अगर आपके घर में बाइबल निकल भी आती तो पूरे घर को जला दिया जाता। हम देखेंगे कि इस सब के बारे में मैं एक सवाल आपसे करूंगा कि जो डॉक्ट्रिन है या जो बाइबल की थियोलॉजी है जिसे हम कहते हैं, आज हम देखते हैं कि प्रोटेस्टेंट्स में कितने डिनोमिनेशन है, कोई बता सकता है कोई अंदाजन? 10 होंगे, 20 होंगे, 40 होंगे, गिनते जाओ तो कम नहीं होते। लेकिन रोमन कैथोलिक्स में कितने हैं? रोमन कैथोलिक्स खाली चर्च के अंदर 70 से ज्यादा डिनोमिनेशन है, 70, जिनकी अपनी डॉक्ट्रिन्स हैं, जो जिनकी अपनी जो है वो नकात है, जो अपना हर बंदा अपना नजरिया रखता है। और जैसे प्रोटेस्टेंट्स के अंदर चर्च डिवाइड है डॉक्ट्रिन की वजह से, वैसे ही रोमन कैथोलिक्स में भी है। लेकिन एक चीज है जो रोमन कैथोलिक को एक करती है, और वो है अथॉरिटी ऑफ पोप, कि जो पोप की बात है वो सारी आलमगीर कलीसिया की बात है। यही वजह है कि प्रोटेस्टेंट में पोप नहीं है और प्रोटेस्टेंट चर्च डिवाइड है। खैर ये भी बहुत लंबा टॉपिक है, मैं इसकी तरफ भी नहीं जाऊंगा, मैं सिर्फ अपने टॉपिक पर रहूंगा। और टॉपिक के मुताबिक मेरा यह है कि दुनिया के आगाज से दुनिया तीन मजहबों पर तकसीम रही है। दुनिया के आगाज में जितने भी अब तक मजहब हैं, कहा जाता है कि हिंदुइज्म में 32 मिलियन से ज्यादा जो है वो खुदा हैं। लेकिन इन सबको अगर आप कहोगे एक प्लेटफॉर्म पर इकट्ठा करना है, और आप मुझे कहो कि यार इन सबको एक आसान लफ्जों में एक लाइन में बताओ, तो ये क्या है, तो मैं तीन लफ्जों में दुनिया के जितने भी मजहब हैं उनको डालूंगा, तारीख के शुरू से लेकर आज तक, तीन लफ्जों में। पहला मजहब है हेरार्चिज्म। हेरार्चिज्म कहते हैं कि खुदा और इंसान के दरमियान में एक पादरी को, एक फादर को, एक कह लो कि प्रीस्ट को जो हिंदू होता है, या कोई भी कह लो कि किसी भी ऐसे खादम को जो एक टेंपल में, जो एक खास घर में खुदा की मनादी करता है, उसको खुदा और दरमियान, खुदा और इंसान का दरमियानी बनाकर खड़ा कर दिया जाए। दूसरा मजहब जिस पर हमारा यूरोप जो है वो बड़ा कायल है, उसे कहते हैं रैशनलिज्म। रैशनलिज्म वो है कि इंसान की खुद असाई है खुदा तक, इंसान के पास इतनी पावर है कि वो जो सोचे वो कर सकता है, इंसान के पास ये ताकत है कि अगर इंसान ने तहैया कर लिया कि मैंने ये काम करना है वो कर जाएगा अपनी मेहनत से, अपनी लगन से, इसको कहते हैं रैशनलिज्म। तीसरा जो मजहब है उसे कहते हैं मसीहत। और मसीहत जो मजहब है ये किसी इंसान से शुरू नहीं हुआ, ये बागे अदन से पैदाइश, पहला बाप उसकी पहली आयत से ये शुरू होता है कि इब्तदा में खुदा था, ये वहां से शुरू होता है। और ये बात वह है, इसीलिए मसीहत को सच का मजहब कहा जाता है। और जो मसीहत के बानी थे नहदनामे में, जिन लोगों ने मसीहत का आगे दूसरों तक पहुंचाया, उनको कहा जाता था सच के लोग, सच की राह के लोग, यानी वो लोग थे जो सच को लेकर चले। और मसीहत एक वाहद ऐसा मजहब है जिसमें खुदा खुद अप्रोच करता है इंसान को। बाकी जितने भी मजाहब हैं उन सब में इंसान बताता है दूसरे इंसान को कि किस तरीके से खुदा तक रसाई करें, लेकिन मसीहत एक खास ऐसा मजहब है जिसमें खुदा खुद जो है वो इंसान को इंसान तक पहुंचता है। जब हम वापिस इधर चर्च में आए थे, भाई महीर एक मुझे बड़ी बात बता रहे थे, वो कह रहे थे कि यार देखो कि खुदा जो जिसने इस यूनिवर्स को बनाया है, ये समझो कि यूनिवर्स है मेरे हाथ में, जिसने इस यूनिवर्स को बनाया वो इसमें खुद नहीं रहता, लेकिन किस तरीके से वो खुदा जिसने यूनिवर्स को बनाया, इस तखलीक को बनाया है, वो तखलीक में बैठे लोगों को समझा सके कि वो खुदा है। इसीलिए कहता है खुदा ने हमसे ऐसी मोहब्बत रखी कि उसने अपना इकलौता बेटा बख्श दिया, यानी खुदा ने खुद को मुजस्सम किया एक इंसानी रूप में, और उस रूप में खुदा जब आया तो उसने इस बात का दावा किया कि मैं मौजूद हूं और मैं वही हूं जो शुरू बागे आदम से तुम्हें लेकर चला और अब तक आया हूं। अब देखो जब आदम और हवा ने गुनाह किया तो खुदा जब उनके पास आता है तो आदम नहीं था जो खुदा को ढूंढ रहा था कि यार मैं गलती कर ली और मैं रब नू लब्बा, रब मेरे वास्ते कुछ करे, बल्कि खुदा उसे आवाज लगा रहा है, खुदा उसे क्या कह रहा है, आदम तू कहां है। आदम कहता है मैं नंगा सी, मैनू डर लग गया तो मैं लुकिया। तो बिल्कुल इसी तरह हुआ जब गुनाह किया इंसान ने तो खुदा खुद उसके पास आता है। और क्या है आगे, आगे यह है कि जब खुदा ने देखा कि आदम के दिल में जो नफरत थी गुनाह के लिए वो अब नफरत खुदा के लिए बन गई और आदम छुपने लग गया खुदा से, तो खुदा ने उससे वादा किया कि औरत की नस्ल से, यानी यीशु मसीह का वादा किया, औरत की नस्ल के वसीले से मैं जो गुनाह की मोहब्बत तेरे अंदर आ गई है मैं इसको किस में बदलूंगा, नफरत में, और मेरे लिए जो नफरत आई है तेरे दिल में उसको मैं मोहब्बत में बदलूंगा। यह वजह है कि अज साडे ऐसे भैन भरा होंगे ने, असं पूरी पूरी उम्र लगा दें उन्होंने कलाम सुनाते, उन्होंने सीधे पासे लियाते, लेकिन वह कभी नहीं आते। उसकी वजह यह है कि यह जो चीज है कि मोहब्बत को नफरत में बदलना गुनाह के लिए और खुदा के लिए नफरत को मोहब्बत में बदलना, यह किसी इंसान का काम नहीं है। इज़कियल 36 बाब में खुदा कहता है मैं तुम्हारा दिल बदलूंगा और पत्थर का दिल निकाल कर कौन सा दिल डालूंगा, गोश्त का। ना सिर्फ इतना, बाद में वो कहता है कि मैं तुम्हें रूह भी अपना दूंगा, और ना सिर्फ इतना कि रूह दूंगा, मैं तुम्हें ये तौफीक भी बख्शूंगा कि मेरे हुक्मों पर तुम चलो। यानी कि आज आप यहां पर बैठे हो, खुदा पर ईमान रखते हो, या आपकी कोई हिकमत अमली नहीं है, आपकी कोई लियाकत नहीं है, आप कोई दूसरे लोगों से ज्यादा समझदार नहीं हो, मैं कोई पादरी साहब से ज्यादा समझदार नहीं हूं, या किसी दूसरे इंसान से ज्यादा समझदार नहीं हूं, फर्क मुझमें और उन लोगों पर जो खुदा पर ईमान नहीं लाए सिर्फ इतना है कि मुझे खुदा का रहम मुझ पर हुआ। तो बाइबल में लिखा है जितनों पर उसने रहम किया उसने उन्हें यह तौफीक भी बख्शी कि उनका वो बाप ठहराए और उसने उन्हें ले पालक ले लिया, ताकि हम मसीह यस्सू में उसके भाई बहन भी कहलाए जाएं। आगे हम देखते हैं कि कैथोलिक चर्च के बारे में, कि मैं अगर आपसे पूछूं कि इस दुनिया का, इस जमीन का सबसे पुराना मजहब कौन सा है, तो मैं भी आप में से ज्यादातर का जवाब ये होगा कि रोमन कैथोलिक। लेकिन अगर मैं कहूं कि रोमन कैथोलिक से पीछे भी एक चर्च था, जो शायद आप में से शायद किसी को इसके बारे में पता हो कि वो कौन सा चर्च था जो रोमन कैथोलिक से भी पीछे चर्च था। अभी याद रखिएगा कि कैथोलिक चर्च में और रोमन कैथोलिक चर्च में बहुत फर्क है, ठीक है। कैथोलिक का मतलब होता है यूनिवर्सल चर्च, आलमगीर कलीसिया। जैसे अगर मैं, मुझे नहीं पता कि आप रसूलों का गीता अगर आप पढ़ते हैं तो उसमें लिखा है पाक कुल कैथोलिक कलीसिया, लिखा है ना, उसमें लिखारी जो लिखने वाला है उसने, उसका मतलब रोमन कैथोलिक चर्च नहीं है, उसका मतलब है कि आलमगीर कलीसिया, यानी जितने भी चर्च है दुनिया में खुदा के, विजिबल और इनविजिबल जितना भी चर्च के मेंबर है उन सबके लिए। लेकिन रोमन कैथोलिक चर्च की बुनियाद कैसे रखी गई, हम अपनी इस मैसेज में देखेंगे काफी डिटेल के साथ कि सब की बुनियाद कैसे रखी गई। रोमन कैथोलिक चर्च का यह दावा है कि रोमन कैथोलिक चर्च की बुनियाद यीशु मसीह ने रखी, और कब रखी, जब उन्होंने कहा कि ए पतरस तू चट्टान और तुझ पर मैं अपना चर्च कायम करूंगा। शायद ये आप में से बहुतों ने यह हवाला सुना भी हो, और अगर कभी इस बात पर बात हुई हो तो काफी लोग इस बात पर बहस भी करते हैं कि देखो जी यीशु मसीह ने आप अपने मुंह क्या सी कि पतरस रसूल ते अपनी कलीसिया रखेंगे। اچھا ہم اس چیزوں کو ڈیٹیل سے دیکھیں گے کہ بھئی آیا پطرس رسول کا یہ دعویٰ تھا جو بات ہمیں سکھائی جاتی ہے، جو ہمیں بتائی جاتی ہے، کیا یہ سچ ہے؟ اگر آپ میرے ساتھ رسولوں کے اعمال اس کا 15 باب اور اس کی 22 اور 25 آیت سے میں پڑھوں گا، ذرا غور کریے گا کہ ابتدائی کلیسیا جو ہے وہ دوسری کلیسیاؤں کے ساتھ کس زبان میں بات کرتی ہے۔ رسولوں کی اعمال 15 باب اس کا 22 اور 25 آیت میں کچھ یوں لکھا ہے، اس پر رسولوں اور بزرگوں نے ساری کلیسیا سمیت مناسب جانا کہ اپنے میں سے چند شخص چن کر پالوس اور برناباس کے ساتھ انطاکیہ کو بھیجیں، یعنی یہودا کو جو برسبا کہلاتا ہے، اور سیلاس کو، یہ شخص بانیوں میں مقدم تھے، اور ان کے ہاتھ میں یہ لکھ بھیجا کہ انطاکیہ اور سوریا اور گلتیا کے رہنے والے بھائیوں کو جو غیر قوموں میں سے ہیں، رسولوں اور بزرگ بھائیوں کا سلام پہنچے۔ اگر آپ 22 آیت میں دیکھیں تو اس میں لکھا ہے رسولوں اور بزرگوں کو۔ یہ بزرگ کون تھے؟ یہ بزرگ وہ تھے جنہیں رسولوں نے مخصوص کیا تھا کلیسیاؤں میں، جسے ہم آج کہتے ہیں ایلڈرز، یا انگلش میں بولو تو ہم کہتے ہیں پریسبیٹریز، جو خدا کے خادم ہوتے ہیں۔ یعنی پلوس رسول جیسے انطاکیہ کی کلیسیا میں گیا، روم کی کلیسیا میں گیا، وہاں پر جو لوگ جو خدا کے کلام کا شوق رکھتے تھے، جیسے تیموتھیس کے خط میں اس نے بیان کیا ہے، بس اگر کوئی خدا کا خادم بننا چاہے تو اس کے لیے یہ ریکوائرمنٹ، ایک بیوی کا شوہر ہو، اس کی اچھی ریپوٹیشن ہو، کلام کو جانتا ہو، وہ ساری لسٹ آپ کو اس میں ملتی ہے۔ تو جب پلوس رسول اور دوسرے رسول، پطرس رسول، یوحنا رسول دوسری جگہوں پر جاتے تھے تو وہ خادموں کو کس طرح مخصوص کرتے تھے؟ وہ لوگ جو کلام کو سمجھتے تھے، سمجھ رکھتے تھے، جن کی ریپوٹیشن اچھی تھی، جو ایک بیوی کے شوہر تھے، اور جو جن کے بارے میں لوگ بہتر رایا رکھتے تھے، ان کو مخصوص کرتے تھے تاکہ چرچ کی تعلیم و تربیت کے لیے وہ کام کریں۔ ابھی یہاں پر ہمیں کسی طرح کی بھی کوئی سیاست نظر نہیں آ رہی، یہاں پر صرف اور صرف وہ لوگ نظر آ رہے ہیں جو کلام کی بھوک اور پیاس رکھتے تھے اور چرچ کی خدمت کے لیے چاہتے تھے۔ اسی طرح میرے ساتھ پہلا پترس اس کا پانچ باب اور اس کی 1 سے 5 آیت دیکھیں گے کہ پترس رسول اپنے بارے میں کیا کہتا ہے کہ خداوند یسوع مسیح نے مجھے پوپ بنا کر بھیجا، یا خداوند یسوع مسیح نے مجھے کیا کہہ کر بھیجا کہ میں کلیسیاؤں کا کلام سناؤں۔ پترس رسول پہلا پترس اس کا پانچ باب اس کی 1 سے 5 آیت میں کہتا ہے، تم میں جو بزرگ ہیں میں ان کی طرح بزرگ اور مسیح کے دکھوں کا گواہ اور ظاہر ہونے والے جلال میں شریک بھی ہوں، ان کو یہ نصیحت کرتا ہوں کہ خدا کے اس گلہ کی گلہ بانی کرو جو تم میں ہے، لاچاری سے نگاہ بانی نہ کرو بلکہ خدا کی مرضی کے موافق خوشی سے، اور ناجائز نفع کے لیے نہیں بلکہ دلی شوق سے، اور جو لوگ تمہارے سپرد ہیں ان پر حکومت نہ جتاؤ بلکہ گلہ کے لیے نمونہ بنو، اور جب سردار گلہ بانی ظاہر ہوگا تو تم کو جلال کا ایسا سہارا ملے گا جو مرجھانے کا نہیں۔ پطرس رسول اس کی پہلی آیت میں کہتا ہے کہ تم میں جو بزرگ ہیں میں ان کی مانند کیا ہوں؟ بزرگ ہوں۔ وہ یہ نہیں کہتا کہ تم میں جو بزرگ ہیں ان پر میری اتھارٹی ہے کہ جو بات میں کہتا ہوں تم سب نے وہ سننی ہے۔ ابھی جو لوگ کلام کو جانتے ہیں وہ یہ بات کو بھی جانتے ہوں گے کہ ایک وقت ایسا تھا جب پطرس اور پالوس رسول کی لڑائی بھی ہو گئی، بڑی بحث بھی ہوئی۔ دوسری جگہ پر آپ یہ بھی دیکھتے ہیں کہ پطرس اور برناباس کی بحث ہوئی، اور بحث کا نتیجہ یہ نکلا کہ ان کے راستے الگ الگ ہو گئے۔ یعنی یہ وہ کلیسیا تھی جن کا پوپ جو تھا، جن کا بزرگ جو تھا، وہ کون تھا؟ خداوند یسوع مسیح ناصری خود۔ لیکن ابھی بات یہ آتی ہے کہ یہ سارا سسٹم شروع کہاں سے ہوا، یہ ساری بات جو ہمارے پاس ہے یہ کہاں سے آئی؟ اگر آپ خدا کے جو خادم تھے، یعنی خدا کے خادم جن کو رسولوں نے مقرر کیا، جیسے سینٹ کلیمو تھا، اس کے بعد پولی کارپ کے بارے میں شاید آپ نے سنا ہو، یہ وہ لوگ تھے جن کو رسولوں نے مخصوص کیا کہ وہ چرچز کے بشپ مقرر ہو، وہ چرچز کو آگے لے کر چلے۔ ابھی 500 سال تک، یعنی یسوع مسیح کے مرنے کے بعد، اس کے جی اٹھنے کے بعد 500 سال تک جو چرچ کی جو لیڈرشپ تھی وہ یہ جو چرچ فادرز تھے ان کے ہاتھ میں تھی، اور 590 کی عیسوی میں سال میں پہلی بار جو تھا وہ روم کا جو بزرگ بشپ تھا اس کا نام بڑھنا شروع ہوا، اور وہ بشپ کوئی عام بشپ نہیں تھا، وہ بشپ تعلیم، تجربہ اور خدا کے کلام میں بڑی مہارت رکھتا تھا، اور وہ بشپ اس قدر مہارت رکھتا تھا کہ دوسرے جو چرچز تھے، جو جس کو کہتے ہیں ہم کہ بھی ڈاٹر چرچز، جو دوسری چرچز تھے جیسے انتیوک کی کلیسیا، الیگزینڈریا کی اور یروشلم کی، یہ وہ کلیسیاں تھیں جہاں پر رسولوں نے خود منادی کی تھی، اور روم کا جو کہہ لو بشپ تھا وہ ان چرچوں کی کاؤنسلنگ کرتا تھا، اور کیونکہ روم تب ایک طاقتور تھی دنیا کی حکومت، اور جو لوگ تھے وہ کہتے تھے کہ اگر روم کا جو چرچ ہے، اگر روم کی جو کلیسیا ہے، اگر روم کا جو شہر ہے وہ دنیا کی کوئین سٹی ہے، تو روم کا بشپ کوئین پاسٹر کیوں نہیں؟ تو روم کا جو پادری تھا، روم کا جو بشپ تھا، جو پریسبیٹری تھا، ایلڈر تھا، بزرگ تھا، اس کا نام آگے بڑھنے لگا، اس وجہ سے نہیں کہ اس کی حکومت بڑھے، بلکہ اس وجہ سے کہ اس کی تعلیم اور تجربہ اور اس کی چرچ کے ساتھ محبت آگے بڑھنی شروع ہو گئی۔ آگے پھر چوتھی صدی میں جب کانسٹنٹائن روم کو فتح کرتا ہے، تو جو اس کا بشپ ہوتا ہے نا مقامی، جو وہ اس بشپ کو یہ عہدہ دیتا ہے کہ بھائی کیونکہ آپ علم رکھتے ہو کلام کا، جیسے ابھی پاسٹر صاحب ہے ادھر، میں کہوں پائی صاحب آپ علم رکھتے ہو، آپ کے دوسرے جو چرچز ہیں وہ آپ کی سنتے ہیں، تو کیوں نہیں آپ ایسا بورڈ بناتے ہو ایسا کہ دوسرے جو چرچز ہیں وہ آئیں اور آپ سے سیکھیں۔ ابھی آئیڈیا پوزیٹیو تھا، نیگیٹو نہیں تھا، اس کا فائدہ یہ تھا کہ دوسرے جب آئیں گے آپ سے سیکھیں گے تو کلام کی آگے منادی ہوگی۔ ابھی وہ سارے آتے ہیں اس سے سیکھتے ہیں، لیکن بات تب خراب ہوتی ہے جب پانچویں صدی میں جب جرمن گروپ تھا جو، انہوں نے روم کو فتح کیا، تو انہوں نے جو نیا بشپ آیا تھا اس کے بعد، اس بشپ کو یہ بتایا کہ بھائی تم جو ہو باقی تمام چرچز کے کیا ہو، رہنما ہو، اور یوں 606 میں، سال 606 یاد رکھنا، سال 606 میں پہلا بشپ اپوائنٹ کیا گیا، اور چرچ جس کا نام کیا تھا، کیتھولک چرچ، اس کو کیا نام دیا گیا، رومن کیتھولک۔ کیوں؟ کیونکہ اس چرچ کی بنیاد کس نے رکھی، روم نے، اور روم کا بشپ جو تھا وہ پہلا پوپ قرار دیا گیا۔ ابھی یہ وہ وقت تھا، کیونکہ ابھی یہ وہ وقت تھا کہ جس میں سیاست اور چرچ کو، یعنی جسے ہم کہتے ہیں کہ بھائی ریاست اور چرچ، سٹیٹ اور چرچ کو ایک کر دیا گیا۔ ابھی اس کے نتیجے میں آگے ڈاکٹرین کیا نکلتی ہے، اس کے نتیجے میں یہ ہوتا ہے کہ چرچ کے پاس دو ڈاکٹرین آ جاتی ہیں۔ پہلی ڈاکٹرین یہ آتی ہے کہ آپ اچھے کام کرو، چرچ کے ساتھ اٹیچ رہو، اور جو پوپ ہے اس کے حکومت کی تابے داری کرو اور تم نجات پاؤ گے۔ کون سی چیز؟ اچھے کام، ایمان رکھو یسوع مسیح پر، اور پوپ کے ساتھ وفاداری، چرچ اور پوپ کے ساتھ، تو پھر آپ نجات پاؤ گے۔ یعنی اگر آپ کے اچھے کام ہیں، پوپ کے ساتھ وفادار ہو، یسوع مسیح پر ایمان نہیں، آپ نجات نہیں پاؤ گے۔ اگر آپ کے یسوع مسیح پر ایمان ہے لیکن پوپ کے ساتھ وفاداری نہیں ہے، چرچ کے ساتھ وفاداری نہیں ہے، آپ نجات یافتہ نہیں ہو۔ یہ ڈاکٹرین چرچ نے بتائی تھی۔ دوسری سائڈ پر ڈاکٹرین کیا تھی؟ دوسری سائڈ پر ڈاکٹرین تھی کہ آپ یسوع مسیح پر ایمان رکھو اور آپ نجات پالو گے، آپ کے اچھے کام، باقی ساری چیزیں جو ہیں وہ آپ کو خدا کی طرف سے دیا ہوا تحفہ ہے، نہ کہ ان کے وسیلے سے آپ نے نجات پائی ہے۔ ابھی رومن کیتھولک چرچ تین چیزیں بیچنے لگا۔ پہلی چیز کہ جو تعلیم ہے، پیننس اور انڈلجنس۔ کبھی آپ نے لفظ سنا تپسیا کا؟ شاید میرے جو انڈین بہن بھائی ہیں ان کو پتا ہوگا تپسیا۔ اکثر لوگ کہتے ہیں کہ یار ایک لاتے دعا کرنی ہے خدا سنے گا، یا اکثر لوگ ایویں بیک کرتے ہیں۔ تے میرا ایک بھائی سی جان والا، وہ ایویں کرتا سی دعا، تے ہر 5 سیکنڈ بعد انہیں گوڈا مارنا سی تھلے۔ جدو گوڈا مارنا سی تو انہیں پتا کی کہنا سی، اے خداوند مینوں جڑی درد ہوندی نا گوڈے تو، اے مینوں درد دس دیے کہ تو بھی درد صحیح سلیب تے۔ نو ڈاؤٹ یسو نے درد سلیب تے صحیح سی، لیکن تیرے گوڈے مارن دے نال او درد دا تیری درد دے نال کوئی کنیکشن نہیں۔ یہ تعلیم، پیننس کی جو تعلیم تھی، جسے ہم کہتے ہیں کہ بھائی تپسیا کی، ایک رات دعا کرنی، جی میں اکثر لوگ کہتے ہیں 10 دن دا روزہ رکھ کے دعا کرو پھر تاری خدا سنے گا، تسی یہ کام کرو، یا کوئی فلانا کوئی بھی کام تھانو کوئی بندہ کہندا کیا کرو خدا پھر تاری دعا سنے گا۔ یہ سب غلط تعلیم تے رومی تعلیم سی، جدا بائبل دی تعلیم دے نال کوئی ذکر نہیں۔ ہاں بائبل مقدس میں روزہ کی تعلیم ہے، بائبل مقدس میں بہت ساری تعلیم دی گئی ہیں ایسی، لیکن بائبل مقدس میں کہیں بھی یہ بات کا ذکر نہیں کہ ان تعلیمات کے وسیلہ سے یا ان تپسیاؤں کے وسیلہ سے ہم کو نجات ملتی ہے۔ दूसरी जो तालीम थी कैथोलिक रोमन कैथोलिक चर्च की वो थी इंडलजेंस, कि आपके जो मर गए हैं रिश्तेदार या आप जो हैं गुनाहगार, आप चर्च को पैसे दो और आपको निजात मिलेगी। और ये सारा सिलसिला आज भी बहुत सारे, सारों नहीं मैं कहता क्योंकि अभी भी रोमन चर्चिज में बहुत तब्दीली आई है, ये अभी भी ऐसे चर्चिज हैं जो कहते हैं यार जो तुम निकाह करने हैं ना पहले साल दे पूरे चंदे जड़े ना वो पे करो। अब मुझे नहीं पता आप में से शायद किसी के साथ ये एक्सपीरियंस हुआ हो, अगर आप चर्च नहीं आते अगर निकाह करना है चर्च साल दा दियो तुहाडा रिकॉर्ड पूरा हो। उसके बाद ये था कि यार आपने सेंट से दुआ करनी है जो मुर्दे मर गए हैं, और उनका कंसेप्ट ये था कि खुदा ने एक दायरा रखा हुआ है आपकी निजात के लिए कि आपका यीशु मसीह पर ईमान और आपके कामों का जो दायरा है वो इतना अच्छा हो कि आपने जात पाए। और जो ये सेंट्स लोग हैं जो खुदा के सेंट्स गुजरे हैं ये वो लोग थे जिन्होंने अच्छे कामों का जितना निजात के लिए रिक्वायर थे काम उनसे ज्यादा किए थे, इसलिए आसमान की बादशाही में इनका मकाम खुदा के नजदीक एक अहम और एक खास मकाम है। इसलिए जब हम इनसे दुआ करते हैं तो ये हमारी दुआ खुदा तक सिफारिश करते हैं आगे। लेकिन इस सारे में हम देखेंगे कि क्या आया शुरू से, यानी पहली ईस्वी में पहले साल से 600वें साल तक जब रोमन कैथोलिक चर्च की बुनियाद हुई उससे लेकर 1500 ईस्वी तक क्या सारे चर्चिज में यही मनादी होती थी कि खुदा के ऐसे लोग भी गुजरे थे जो वाकई इस तलीम के खिलाफ मनादी करते थे, जो वाकई जो खुदा की इब्तदाई कलीसिया कलाम सुनाती थी उसके बारे में बात करते थे। अगर हम देखें तो पहला सलातीन उसका 19 बाब और उसकी 10 से 15 आयत में पढ़ूंगा आपके सबके सामने, उसमें एक बड़ी वाजिया चीज है, उसमें यह है कि जब चर्च की तारीख तारीखी में डूबी हुई थी, जब लोगों के पास खुदा का कलाम नहीं था और लोग जिस तरीके से कैथोलिक रोमन कैथोलिक चर्च चाहता था उनको चलाने के लिए वैसे चला रहे थे, तो एक बड़ा खास वाक्या सामने आया। और वो वाक्या सामने ये आया कि लोगों को मजबूर किया जाता था कि लोग चर्च में आए अपने हदीये नजराने दें, और जो बंदा चर्च में नहीं आता था चर्च के साथ कमिटेड नहीं था स्टेट उसको आइडेंटिफाई नहीं करती थी। जैसे आज हमारे यहाँ पर इलाके में है मैरी का रूल, जो लोग फ्रेंच हैं वो किसी ना किसी मैरी में रजिस्टर्ड है और जो लोग फ्रेंच नहीं है वो किसी ना किसी प्रोफेक्चर में रजिस्टर्ड है, और ऐसा बंदा जिसका ना रिकॉर्ड मैरी में है ना प्रोफेक्चर में है उसको हम क्या कहते हैं स्टेटलेस पर्सन, उस बंदे का कोई रिकॉर्ड ही नहीं है। बिल्कुल इसी तरह आप किसी ना किसी इदारे के साथ अटैच हो किसी चर्च के साथ और वो चर्च आपकी बना पर स्टेट के साथ लड़ता है, स्टेट के साथ आपकी सिफारिश करता है और स्टेट को बताता है कि भाई ये बंदा हमारे चर्च का मेंबर है। ये वो वक्त था जब खुदा के कुछ लोग जो थे वो उठे थे और उन लोगों को संसार किया गया, मारा गया, और जिन लोगों ने ये अप्रोच की कि हम दूसरों तक खुदा का कलाम पहुंचाएं और इस सिस्टम के खिलाफ जो बन चुका है इसके खिलाफ आवाज उठाएं, उन लोगों को मारा गया, सताया गया। और बिल्कुल वही वाकया हुआ जो वाकया पहली सलातीन उसका 19 बाब और उसकी 10 से 15 आयत में लिखा है, कुछ यूं लिखा गया है वाकया, एलिया नबी का है ये, उसने कहा खुदावंद लश्करों के खुदा के लिए मुझे बड़ी गैरत आई। ये अब वो वाकया है जब खुदा ने एलिया से कहा कि तू उठ क्योंकि यहां का बादशाह तेरे खिलाफ उठा है और तुझे मारना चाहता है, लिहाजा तू उठ और हूरब के उस पहाड़ पर जा। एलिया हूरब के पहाड़ पर 40 दिन और 40 रात के सफर के बाद वहां पर पहुंचता है, हूरब के पहाड़ के पास आता है और खुदा उससे कहता है कि तू इतने क्यों लेना है, खुदा उसको कहता है हूरब के पहाड़ पर आओ, खुदा उससे कहता है कि यहां पर क्या लेने आया है। एलिया कहता है, आगे से जवाब देता है, उसने कहा खुदावन लश्करों के खुदा के लिए मुझे बड़ी गैरत आई क्योंकि बनी इसराइल ने तेरे अहद को तर्क किया और तेरे मजमों को ढा दिया और तेरे नबियों को तलवार से कत्ल किया और मैं ही अकेला बचा हूं, सो मेरी जान लेने के दर पे थे। आगे खुदा उसे क्या जवाब देता है, अगर आप 18वीं आयत देखें तो उसमें कहता है खुदा तो भी मैं इसराइल में 7000 अपने लिए रख छोड़ूंगा, यानी वो घुटने जो बगल के आगे ना झुके थे। अभी ये वो लोग हैं, खुदा कहता है कि अगरचा चर्च जो था वो तारीखी की दलदल में था लेकिन खुदा अपने लोगों को फिर भी तैयार कर रहा था, और वो अपने लोग कौन से थे जिनको वो तैयार कर रहा था। अगर आप चर्च की तारीख देखें तो खुदा का जो बंदा था जो चर्च हिस्ट्री पर जिसने बड़ा काम किया उसका नाम है, फ्रेंच बंदा था, उसका नाम था जॉन हेनरी डाबुएन। उसने एक बात की, उसने कहा कि पोपरी जो है यानी पोप जो है पोप का जो सिस्टम है उसने چرچ کو خدا اور انسان کے درمیان میں رکھا. یعنی پوپ کہتا تھا کہ خدا اوپر ہے، اگر خدا پر جانا ہے تو آپ کو رومن کیتھولک چرچ کی ممبرشپ چاہیے. ابتدائی کلیسیا جو ہے، جو رسولی کلیسیا تھی، ابتدائی کلیسیا تھی، اس نے ریفارمیشن یعنی چرچ کی بنیاد کو کہ بھی چرچ کو واپس خدا کے کلام کی طرف لائیں، اس نے خدا کو یعنی ریفارمیشن کو، انجیل کو چرچ اور انسان کے درمیان میں رکھا، اور پاپیت نے چرچ کو انسان سے الگ کیا، خدا کو انسان سے الگ کیا، لیکن انجیل نے، یسوع مسیح کی انجیل نے انسان کو دوبارہ چرچ کے ساتھ، خدا کے ساتھ ملایا. 606 عیسوی میں جب پوپ مقرر کیا گیا پہلی بار، کوئی اندازہ لگا سکتا ہے کہ 606 سال سے لے کر 1500 یا آپ کہہ لو کہ 19ویں صدی تک کتنے لوگ اس سسٹم کے آگے مرے ہوں گے، جنہوں نے اپنی جانیں دی ہوں گی. اگر آپ چرچ کی ہسٹری دیکھیں تو چرچ کی ہسٹری کہتی ہے کہ 50 ملین لوگ، اگر میں آسان لفظوں میں بتاؤں تو 500 لاکھ بندہ. 606 سال سے لے کر 19ویں صدی تک 500 لاکھ انسان، جن میں فیملیز، گھرانے، چرچز، وہ تھے جن کو اس سسٹم نے مارا. ابھی میں یہ کہتا ہوں کہ یہ وہ سسٹم تھا جس کے خلاف اگر کوئی بندہ کھڑا ہوتا تھا تو اس کو سزائے موت دی جاتی تھی اور اس کو یہاں آگ پر جلایا جاتا تھا. خداوند کا بندہ 12ویں صدی میں ویلڈننس گزرا ہے، وہ بندہ تھا جس نے اس کے چیز کے خلاف آواز اٹھائی تھی، اور وہ یہاں کا مارچنڈیز تھا. لیون شہر کا تو پتا ہوگا سب کو، ادھر لیون شہر میں اس کی پیدائش ہوئی. لیون شہر میں وہ ایک پریسٹ بننے کے لیے اٹھا، اور پریسٹ کو وہ جو خدمت کرتا تھا، اور اس نے اپنے پڑھنے کے لیے، اس نے کیونکہ بڑا امیر شخص تھا، انہیں جو وہاں کا مقامی پریسٹ تھا اسے بہت سارا پیسہ دیا. اس نے کہا کہ مجھے بائبل کا، میری جو زبان ہے نا والکنوز، اس میں ترجمہ لکھ کر دو تاکہ میں بائبل کو پڑھوں. ابھی ہوا کیا کہ انہوں نے بائبل کا ترجمہ اسے لکھ کر دیا، اور جب رومی کلیسیا کو اس چیز کا پتہ چلا، اس فادر کو سنسار کر دیا گیا، اور والڈونوز جو تھا وہ وہاں سے بھاگا اور وہ سوئٹزرلینڈ گیا. سوئٹزرلینڈ میں اس نے لوگوں کو اپنی تعلیم دی، اور اس نے سارا کچھ بیچ کر اپنا لوگوں کو یہ تعلیم دینے لگ گیا کہ یسوع مسیح پر ایمان کے وسیلہ سے، صرف چرچ میں چندوں کے وسیلے سے، حاضریوں کے وسیلے سے، کسی سینٹ سے دعا کرنے کے وسیلے سے نہیں، یسوع مسیح پر صرف اور صرف ایمان کے وسیلے سے نجات ملتی ہے خدا کے فضل سے. اس کے بعد جب 12ویں صدی آتی ہے تے آگے، جان وکلیف ایک بندہ گزرا تھا، وہ بھی چرچ کا ایک پریسٹ تھا، اس نے بھی اس کے خلاف منادی کی کہ بھائی چرچ کے اندر جو ہے وہ صرف اور صرف یسوع مسیح کی منادی ہونی چاہیے، نہ کہ کسی سسٹم کی. آگے جون ہس بندہ وہ گزرتا ہے جس نے یہ منادی یہی کی، اور جون ہس کو آگ کی بھٹی میں جلایا جاتا ہے، اور جون ہس کے آخری الفاظ وہ کیا تھے، جب وہ آگ کی تپش کے اوپر جل رہا تھا تو اس نے جو مقامی لوگ تھے اس سے یہ بات کہی، اس نے کہا تم ہنس کو جلانے جا رہے ہو، لیکن 100 سال بعد تمہارے پاس ایک ہنس ہوگا جسے تم نہ بھون سکو گے نہ ابال سکو گے. کہتا کہ مینو اگ دی پٹھی تے لاتا جی اتنے بنتا جے، لیکن میرے منہ تے نہ بند کر سکے. آج تم مجھے آگ کی بھٹی پر جلا رہے ہو، لیکن 100 سال بعد ایک شخص ایسا آئے گا جس کو نہ تو تم ابال سکو گے نہ جلا سکو گے. 100 سال بعد ہوں کی وے، 100 سال بعد تے نہیں، 1483 دے وچ مارٹن لوتھر دی پیدائش ہوں دی. مارٹن لوتھر ایک ایسا شخص تھا جس کے ماں باپ رومن کیتھولک چرچ کے ساتھ بڑے ایماندار، بڑے فیتھفل اور بڑے ہی ڈیووشنل تھے. جو وہ لوگ تھے جو چاہتے تھے کہ ان کا بیٹا ایمان میں اور جسمانیت میں اور یہاں کے کلچرز میں آگے بڑھے، وہ اپنے بیٹے کو ایک اچھے سے اچھے سکول میں بھیجتے ہیں. اور مارٹن لوتھر جو تھا وہ بڑا سمجھدار تھا ان چیزوں میں، شروع سے ہی وہ بچہ بڑا انٹیلیجنٹ تھا، چیزوں کو سمجھنے والا تھا. اسے سکول میں بھیجا جاتا ہے، وہ تعلیم لیتا ہے. ساری تعلیم لینے کے بعد ایک وقت ایسا ہے کہ آتا ہے کہ جب مارٹن لوتھر ایلفرڈ، جس کا ایک مقامی شہر تھا جہاں پر وہ رہتا تھا، جب واپس جا رہا تھا اپنے گھوڑے پر، تو خدا کی طرف سے وہ کہتا ہے کہ خدا کی طرف سے وہ بجلی آئی جو اس کے قدموں پر گڑی، اور وہ گھوڑے سے نیچے گرا اور وہ اس قدر ڈر گیا. وہ کہتا ہے سینٹ این، کیونکہ وہ اس کا جو باپ تھا وہ کانوں پر کام کرتا تھا، اور اس دور کے جو لوگ تھے ان کے لیے، جو کانوں پر کام کرتے تھے ان کے لیے جو سینٹ تھا وہ سینٹ این تھا جس کے لیے وہ دعا کرتے تھے. وہ کہتا ہے سینٹ این مینوں ایک واری بچا دے، میں تیرا پریسٹ بن جاگا. یعنی اگر سینٹ آن تم نے مجھے بچا دیا اس بجلی سے تو میں خدا کا خادم بنوں گا. اور مارٹن لوتھر نے پھر اپنے باپ کے خلاف جا کر سارا کچھ چھوڑ کر, جو کچھ وہ پڑھ رہا تھا سب کچھ چھوڑ کر, وہ ایک اوگسٹینین منسٹری میں واپس جاتا ہے اور وہاں پر اپنا 505 میں اپنا سال شروع کرتا ہے ایک اوگسٹینین مونک بننے کے لیے. وہاں پر اسے دو چیزوں کا سامنا کرنا پڑتا ہے, وہ دو چیزیں جو رومن کیتھولک چرچ سکھا رہا تھا, یعنی پیننس تپسیا اور انڈلجنس یعنی سینٹس کے آگے دعا کرنا اور پیسے دے کر نجات حاصل کرنا. وہ ان دونوں چیزوں میں اس قدر وفادار تھا, اس قدر وفادار تھا کہ چرچ کی تاریخ میں کوئی ایسا فادر آج تک نہیں آیا. اور کہا جاتا ہے کہ اگر کوئی بندہ مونکری کے ذریعے یعنی فادر کی پریکٹس کرتے ہوئے ایک کہہ لو کہ ایک خادم ہونے کے ناطے جو کیتھولک چرچ میں ہوتا ہے, اگر کوئی بندہ اس طریقے سے نجات پاتا تو مارٹن لوتھر اس صف میں سب سے پہلے ہوتا. ابھی میں ایک مثال دیتا ہوں, میں زیادہ لمبا نہیں کروں گا کیونکہ ہمارے پاس ٹائم بہت کم ہے. ایک مثال صرف دیتا ہوں, آپ کو پتا چلے گا کون کون واقف ہے کہ کیتھولک چرچ میں, رومن کیتھولک چرچ میں کنفیشنز ہوتی ہیں. سب واقف ہیں, ہر بندہ واقف ہے. کنفیشن کے دوران, کیونکہ جب وہ یہ پریسٹ بن رہا تھا, جب ایک ایز اے بردر کام کر رہا تھا اس منسٹری میں جب تھا, تو کنفیشن کے دوران سب جو فادر بن رہے تھے نا, جن کو ہم بردرز کہتے ہیں, ان سب کی کنفیشنز ہوتی تھی. ایک بندہ آتا ہے وہ کہتا ہے کنفیشن میں, میں نے کل بھائی کا جو تھا وہ اس کی چوری کر کے روٹی کھا لی, لہذا میں نے گناہ کیا, مجھے معاف کرو, میں نے یہ کیا, میں نے وہ کیا, سارے چھوٹے موٹے اپنے گناہ لے کر جو ہے, یا میں نے ایسا سوچا برا, مجھے معاف کرو. 5-10 منٹ کی کنفیشن ہوتی ہے. ایک بندے کی کتنی دیر کی کنفیشن ہو سکتی ہے؟ 10 منٹ, 15 منٹ, کوئی بڑا کوئی راستہ باز ہو دیا آدھا گھنٹہ چل جائے گی, ایک گھنٹہ. جب مارٹن لوتھر کی باری آتی تھی تو فادر جیڑا کنفیشن لینے والا ہوتا ہی نا, وہ پتا کہنا ہوتا سی کوئی یار ہے بندہ نہیں, کیونکہ مارٹن لوتھر کی کنفیشن چلتی تھی آدھا گھنٹہ, اس کے بعد ایک گھنٹہ, دو گھنٹے, تین گھنٹے, بعض اوقات 4-7 گھنٹے تک چل جاتی تھی. اب جو اندر بیٹھا فادر تھا نا, اور اس کی کنفیشن پتہ کیا ہوتی تھی, کل میں جب مجھے ٹائم دیا گیا تھا 6 بجے تک کا کہ میں 6 بجے تک بائبل پڑھوں گا, میں نے 6:01 تک بائبل پڑھتا رہا, میں نے 1 منٹ زیادہ لگا دیا. کل جو ٹائم تھا کھانا کھانے کا 5:10 تک, میں نے 15 منٹ تک کھا لیا, وہ 5 منٹ اور لگ گئے. وہ اپنی چھوٹی چھوٹی ساری ڈیٹیلز کی نا کنفیشن آگے خادم کے پاس رکھتا تھا, یعنی وہ اپنی اس وفاداری میں مکمل تھا. اور ایک وقت آیا کہ جب فادر تھا وہ کنفیشن بورڈ سے باہر نکلا, اس نے کہا بردر مارٹن, اگر تم کچھ کنفیس ہی کرنا چاہتے ہو تو باہر جاؤ منسٹری سے اور کوئی صحیح گناہ کرو, کوئی قتل کر کے آ, کوئی بڑا کم کر کے ایسا کہ جدھر تو مینوں پتہ لگے کہ یار ہاں اے بندے نو کنفیشن ہونی چاہیے. مطلب قتل نہیں, انہوں نے کیا سی کہ قتل کر کے, میں ایگزیجریٹ کر رہا ہوں, کہ کوئی ایسا واقعی گناہ کرو کہ ہمیں پتہ لگے کہ یار بندے نے گناہ کیا, اس بندے کو جو ہے نا ہم نے چھٹکارے کے لیے, اس بندے کی مغفرت کے لیے ہم نے کوئی نہ کوئی کام کرنا ہے. اور مارٹن لوتھر تپسیا میں بھی بہت زیادہ تھا, وہ اس چیز کو, اس ڈاکٹرین کو بڑی سیریسلی لیتا تھا کہ یار تپسیا کے ذریعے خود کو نقصان پہنچا کر, فاقے رکھ کر خدا کو خوش کرنا ہے. اور یہ وہ وقت تھا جو مارٹن لوتھر خود کے ساتھ لڑ رہا تھا, اپنے خیالات کے ساتھ, اپنی سوچوں کے ساتھ, خود کے ساتھ, اور بائبل کو پڑھ رہا تھا. اب یہ ساری چیزوں کے دوران مارٹن لوتھر کا وہ ٹائم تھا جب اسے ایک اچھے اور سچے دوست اور استاد کی ضرورت تھی, اور خداوند کا بندہ جان سٹوپیڈز اس کی زندگی میں آتا ہے. اور جب جان سٹوپیڈز اس کی سارے واقعات اور اس کی ساری سٹرگل کو دیکھتا ہے, اسے دلی طور پر بڑا دکھ ہوتا ہے. وہ اس سے کہتا ہے کہ اے بردر, میں ایک بات تمہیں کہنا چاہوں گا. اس کے الفاظ کیا تھے؟ وہ کہتا ہے تم اپنے اعمال کے بارے میں اتنی فکر اور سوچ سے خود کو کیوں تکلیف دے رہے ہو؟ کہ اپنے کماں دے نال کے اپنے آپ نو ٹارچر کر رہے ہیں, تو اپنی سوچ دے نال لڑنا پہ کیوں اپنے آپ نو تکلیف دے رہے ہیں؟ یسوع مسیح کے زخموں کو دیکھو اور اس خون کو یاد کرو جو اس نے تمہارے لیے بہایا, یہی وہ تمہیں خدا کا فضل نظر آئے گا. اپنے گناہوں پر خود کو سزا دینے کی بجائے خود کو نجات دہندہ کے باہوں میں چھوڑ دو, اس پر بھروسہ کرو, اس کے پاک زندگی اور اس کی موت کے کفارے پر ایمان رکھو. ابھی وہ اس کو یہ بات کہہ رہا تھا کہ یار پیننس میں, خود کی تپسیاؤں میں, اس ساری چیزوں میں تمہاری میں بھی ایک سیلف ڈسپلن بن جائے, कि एने तो एने बजे तक दुआ करनी है, काम करना है, लेकिन नजात तुम्हें इससे नहीं मिलेगी। अभी मार्टिन लूथर इस बात का इकरार करता है कि जब बाद में उसने रोमियो का खत पढ़ा दोबारा, तो उससे जॉन स्टुपिड्स की यह बात जाहिर वाजह तौर पर जाहिर हुई और उससे यह बात मिली कि रास्तबाज किससे बचाया जाएगा, ईमान के वसीला से, ना कि अपने कामों के वसीला से। इसी दौरान में, क्योंकि जब मार्टिन लूथर नया प्रीस्ट बनता है, अब उसका ऑर्डिनेशन का काम है, और उसका बाप जॉन हंस जो था, उसने देखा कि यार चलो मेरा बेटा वकील नहीं बन सका, क्योंकि उसकी दिली ख्वाहिश थी कि मेरा बेटा मार्टिन लूथर वकील बने, एक वकील नहीं बन सका लेकिन एक फादर बन गया, उसके लिए एक चांस था। उसने क्या किया, अपने सारे रिश्तेदारों को, पिंड के सारे लोगों को कहा कि यार वेखो, जो मेरा बेटा वकील नहीं बन सके, कामयाब इंसान बने हैं, वो प्रीस्ट बन गया, तो प्रीस्ट भी आम नहीं बने, रोमन कैथोलिक चर्च का प्रीस्ट बने, तो वह भी रोमन कैथोलिक चर्च का, सेंट ऑगस्टीनियन का। सेंट ऑगस्टीनियन ऐसा एक रोमन कैथोलिक चर्च का डायसिस है, जो बड़े पढ़े लिखे तो बड़े इंटेलीजेंट सेंट्स ने, बड़े इंटेलीजेंट फादर होंगे ने जेडे, मैं क्या बने हैं। उन्हें जिन्हें भी रिश्तेदार से उन सारे बुलाया, उन्हें कहा अज मेरे बेटे की पहली मास है, लिहाजा तुम सारे आओ। सारे इनवाइट कर दिया, मार्टिन लूथर आंदा है सामने, अज उसका ऑर्डिनेशन है पहला दिन है, अज उन्हें मास जी है आप ऑर्गेनाइज करनी है सारी। मार्टिन लूथर खुदा का कलाम नहीं चुकद, दुआ कर दिया शुरू, खुदा दे मास न हाथ च फटद, लोगों वेखद, उन्हें मुंह चो अल्फाज ही नहीं निकल पाता, एक अल्फाज भी नहीं निकलता, उन्हें हाथ कंबल लग जाते हैं, मुंह चो अल्फाज नहीं निकलता। बाद चो गल दसदा, वो कहता है कि इसलिए नहीं कि मैं लोगों को देखकर नर्वस हो गया, ना ही इसलिए कि मैं जो मास के ऊपर दुआ की जाती है मैं वो भूल गया। कहता वो पिछले कई सालों से वो मास की दुआ हम रिपीट कर रहे थे, और वो दुआ इस तरह हमें याद थी जिस तरह के एक छोटे बच्चे को, जो 5 साल का बच्चा होता है, कलमा सिखा दो कभी भी नहीं भूलता। लेकिन वो इसलिए क्योंकि मैं देख रहा था कि मेरा खुदा जो पाक खुदा है, उसकी मेज को मैं अपने हाथों में, उसके कलाम को अपने हाथों में, और उसके अल्फाज को अपनी जुबान पे किस तरीके से लाऊं, क्योंकि मेरी जुबान गुनाहगार जुबान है, मेरे हाथ नापाक हाथ है, और मैं एक इंसान हूं जो अधूरे दिनों की पैदाइश है। उसका बाप बड़ा शर्मिंदा होता है, लूथर तू बोलेगा कोशिश कर। अभी वो देख रहा है कि यार मैंने लोगों को, अपनी सारी रिश्तेदारों को, अजीजों को बुलाया कि यार मेरा मुंडा जो वकील नहीं बन सकया, फादर बन गया, तो यह तो साड़ी इंसल्ट ही होने के यार, लोग कहने यार फादर क्यों इधर बने, मुंह चो अल्फाज ही नहीं निकले। लेकिन लूथर बाद में बताता है कि नहीं, मुझे ये इस बात का डर नहीं था कि मेरे बाप की रेपुटेशन क्या होगी, मुझे इस बात का डर था कि मेरा खुदा, मेरा बाप जो आसमान पर है, मैं गुनाहगार होते हुए उसकी किस तरीके से उसकी ऐसी खिदमत कर सकता हूं। अभी ये वो वक्त था जब मार्टिन लूथर अपने ही स्ट्रगल में मौजूद था, और अपने ही स्ट्रगल में इस कदर खुबा हुआ था कि उसे खुदा के कलाम की जो सही तालीम थी मुकम्मल तौर पर उससे वाकिफ नहीं थी। उसे इस चीज का नहीं पता था कि रास्तबाज सिर्फ ईमान से जीता रहेगा। उसके बाद क्या होता है कि विटनबर्ग चर्च में जहां पर यह इसका मकामी चर्च था, वहां पर एक नया जो है वो खादम आता है जिसका नाम होता है जॉन डेजल। जॉन डेजल वो शख्स था जिस शख्स ने इंडल्जेंस को तालीम दी। उसने कहा कि अगर आप चर्च को पैसे दोगे तो आपके जो मुर्दा हैं वो दोजक तो जन्नतें चले जाएंगे, और इवन के आपके जो जिंदा हैं आप लोग, अगर आप पैसे दोगे आप जन्नत में जाओगे। मार्टिन लूथर को इसके बारे में नहीं पता था। एक सुबह जब मार्टिन लूथर कन्फेशन बोर्ड में बैठा था, और उसके चर्च का एक बंदा आता है और मार्टिन लूथर उससे कहता है कि क्या तू यीशु मसीह पर ईमान रखता है अपनी निजात के लिए, और वो बंदा आगे से क्या जवाब देता है, नहीं कहना मैं रखना कि नहीं, कहना भाई साहब, फादर साहब, मैं तो जरा जॉन डीजल है उन्होंने बड़े पैसे दे चुकिया वा, तो तुम गल कि मेरी कर दे जो, कहना मैं इन्ने पैसे दे चुकिया, तुम हाले भी मैं पहली आज च ले आंजी, जिम्मे कह लो कि एक बंदा जिन्हें पी एच डी कर ली है, तो मैं उनके कैदा लैके उन्होंने कहो यार एबीसी आंधी तेन, मैंने कहेगा यार पीएचडी कर चुके हैं तू मैं किस पास ला रहे हैं। मार्टिन लूथर जो है कन्फेशन बोर्ड से बाहर निकलता है और वो उस बंदे को लेटर लिखता है, उन्हें कहता है कि जो कर रहे हैं गलत कर रहे हैं तुम। अच्छा, उसकी कोई बंदा बात नहीं सुनता इस बारे में। फिर मार्टिन लूथर क्या कहता है, 95 थीसिस शायद आपने सुना हो इसके बारे में, 95 थीसिस जो है वो अपने लिखता है, और उन 95 थीसिस में उसका मतलब मकसद ही सिर्फ ये होता है کہ لوگوں کو مسیح کی تعلیم دینا کہ بھائی انڈلجنس کے ذریعے، پیننس کے ذریعے، کسی چرچ ٹریڈیشنز کے ذریعے، کسی فادر کی تعلیم کے ذریعے نہیں، بلکہ نجات صرف اور صرف یسوع مسیح کے کفارے کے وسیلے سے ہے۔ اس نے یہ تعلیم دی، اور اس کے 95 جو تھیسس تھے، 95 تھیسس جو اس نے چرچ کے باہر لگائے۔ اب اس دور میں جو نیوز بورڈ تھا نا، جسے ہم کہتے ہیں، وہ تھا چرچ تھا۔ میں نے جیسے آگے بھی آپ کو بتایا کہ لوگوں کا ریکارڈ نکالنا ہے تو کتنے جانا پائے گا، میری چ میری کیڑی سی ادوں دی چرچ۔ اس نے چرچ کے بورڈ پر لگا دیے، اور چرچ کے بورڈ سے کیا ہوا، جنہیں پڑھے آنے، میں کہا یار ہے تو کوئی نوی تعلیم ہے، ادھے بارے سانو پتہ ہی نہیں۔ ایک مہینے کے اندر اندر مارٹن لوتھر کے 95 تھیسس کی کاپیز پورے جرمنی میں چلی گئی۔ ایک مہینے کے اندر اندر مارٹن لوتھر ایسا شخص بن گیا جسے پورا جرمنی جانتا تھا۔ ابھی وہ شخص جس کے ماس کے اوپر جس سے بولا نہیں گیا، ایک مہینے کے اندر پوری جرمن اسے جانتا تھا۔ ایک مہینے کے بعد اس کی وہی 95 تھیسس کی کاپیز جو ہیں وہ جاتی ہیں روم میں، پوپ کے پاس، اسپین میں، جرمنی میں، فرانس میں، اٹلی میں، اور ان زبانوں میں ترجمے ہوتے ہیں، ان کے پریسز میں اس کا چھایا ہوتے ہیں، اور مارٹن لوتھر پورے یورپ میں مشہور ہو جاتا ہے۔ اگر ہم دیکھیں کہ خدا کا جو بندہ جان روچلن تھا، وہ مارٹن لوتھر کا استاد تھا، جان روچلن، اور وہ پرانا عہد نامہ کا اس نے لیٹن میں پہلی بار ترجمہ کیا تھا، اور وہ اسی تعلیم پر تھا کہ نجات کے لیے چرچ کو پیسے نہیں دینے، نجات صرف اور صرف یسوع مسیح پر ایمان کے وسیلے سے ہے۔ جان روچلن نے جب اس کے 95 تھیسس کو پہلی بار دیکھا تو اس نے کیا کہا، جان روچلن ایک بوڑھا شخص ہے جو مرنے کے قریب ہے، اور وہ کیا کہہ رہا ہے، جب اس نے پہلی بار اس 95 تھیسس کو پڑھا، اس نے کہا خدا کا شکر ہے آخرکار، خدا کا شکر ہے آخرکار انہیں ایک ایسا شخص مل ہی گیا جو انہیں اتنا کام دے گا کہ میں مجبوراً میرے بڑھاپے کو سکون سے گزار سکوں گا۔ کہ مینو ہوں ایویں دا بندہ چرچ نو مل گیا وے کہ میں ہوں اپنا بڑھاپا جڑا نا سکون دے نال کڈاں گا، سکون دے نال میں مراں گا۔ جیسے جیسے لوگوں نے دیکھا، جہاں جہاں پر جب روم تک پہنچا تو روم نے مارٹن لوتھر کو کال کی جسٹیفیکیشن کے لیے۔ انہوں نے کہا کہ جڑے 95 تھیسس لکھے نہیں نا، جے تو ساڈے نال قائم رہنا نا تے انہاں نو بند کر۔ ابھی یہ پہلا واقعہ تھا۔ اس سے پہلے روم کیا کرتا تھا، روم صرف ایک کال بھیجتا تھا، روم کے پوپ کی طرف سے یا بشپ کی طرف سے ایک لیٹر آتا تھا، ایدر یو کوڈ ریکاؤنٹ وٹ یو سیڈ اور ایدر ول برن یو الائیو، کہ یا تو جو کچھ لکھا ہے اس سے پچھتا اور کہہ کہ جو لکھا غلط لکھا، میرے کو غلطی ہو گئی، جے نہیں تو پھر تینوں اگ تے جلایا جائے گا۔ مارٹن لوتھر نو بلایا جاندہ ہے روم کہ روم آ کے جسٹیفیکیشن دے، لیکن مارٹن لوتھر کیونکہ ابھی آلریڈی جرمنی میں اس قدر مشہور ہو چکا تھا، اور وہاں کا جو مقامی بادشاہ تھا فیڈرک، اس کو پتا چل چکا تھا کہ اگر یہ روم جاتا ہے تو اسے مار دیں گے، تو وہ ایسنبرگ جو جرمنی کا ایک شہر ہے، وہاں پر میٹنگ آرگنائز کرتا ہے، وہاں پر لوگ روم سے آتے ہیں اس کی جسٹیفیکیشن لینے، اس سے آگے ڈیبیٹ کرنے کے لیے۔ یہ ڈیبیٹ 25 دن چلتی ہے، اور 25 دنوں میں وہ جتنا ہو سکتا ہے مارٹن لوتھر کو پوچھتے ہیں کہ بھائی تم ریکانٹ کرو، وہ نہیں کر پاتا۔ بعد میں جب بندہ جو آیا تھا وہاں سے، اس کا نام تھا تھومس دی ویریو، جب وہ واپس روم میں جاتا ہے تو تھومس دی ویریو کو کہا جاتا ہے کہ یار اس تو پہلے کہ تو دے نال بحث کرن لگ جا، تو سیدھا انہوں کہتے ہیں بشپ بنا دینے ہیں، گل ہی ختم کرے گا، تو کہڑے چکرا جے پی گئے ہیں۔ کہتے تو اسے کہتے ہیں کہ تم نے بیوقوفی کی کہ اس سے بحث کرنے لگ گئے، اسے سیدھا کہو کہ یار تمہیں بشپ بناتے ہیں، گل نو ختم کر دے گا، اگلی گل ٹورو۔ بعد میں کیا ہوتا ہے کہ اسی دوران بعد میں ایک آخری جو میٹنگ چلائی جاتی ہے جس کو کہتے ہیں ڈائٹ آف وارمز۔ اگر آپ دیکھیں نا جرمنی کی ہسٹری میں، وارمز کا ایک شہر ہے جو زیادہ دور نہیں ہے، میونچ سے دور نہیں ہے، وہاں پر بلایا جاتا ہے، اور وہاں پر جو وہاں کا مقامی بادشاہ ہوتا ہے جرمنی کا، وہ آتا ہے، اور تقریباً 2000 سے زیادہ لوگ جو آئے ہوتے ہیں، اور مارٹن لوتھر کا جو ہوٹل ہوتا ہے، جو میری جس پر انہوں نے آرگنائز کیا ہوتا ہے، وہاں سے لے کر ہوٹل تک لوگوں کی تعداد ہوتی ہے، اور فوجی وہاں پر موجود ہوتے ہیں، اور فوجی انج ویکھدے ہوندے نے یار کیڑا بندہ ہے، جڑے بندے پیچھے انگلینڈ تو، فرانس تو، جرمنی تو، تے روم تو، وڈے وڈے جڑے خدا دے خادم نے آئے نے، ਤੇ ਆਏ ਵੀ ਕੰਮ ਤੋਂ ਨੇ ਕਿ ਬੰਦੇ ਨੂੰ ਰਾਹ ਰਾਸਤੇ ਲਿਆਉਣਾ ਹੈ। ਤੋ ਵੋ ਆਏ ਥੇ ਸਾਰੇ। ਅੱਛਾ, ਮਾਰਟਿਨ ਲੂਥਰ ਯਹਾਂ ਪਰ ਆਤਾ ਹੈ, ਪਹਿਲੇ ਦਿਨ ਬੜਾ ਡਰਤਾ ਔਰ ਕਾਂਪਤਾ ਹੁਆ, ਕਿਉਂ? ਕਿਉਂਕਿ ਮਾਰਟਿਨ ਲੂਥਰ ਕੋ ਇਸ ਬਾਤ ਕਾ ਪਤਾ ਥਾ ਕਿ ਅਗਰ ਮੈਂ ਰਿਕਾਂਟ ਨਹੀਂ ਕਰੂੰਗਾ, ਅਗਰ ਮੈਂ ਨਹੀਂ ਪਛਤਾਊਂਗਾ, ਤੋ ਜੋ ਜੋਨ ਹੱਸ ਕੇ ਸਾਥ ਹੁਆ ਥਾ, ਜੋਨਸ ਨੇ ਕਿਆ ਸਟੇਟਮੈਂਟ ਦੀ ਥੀ ਕਿ 100 ਸਾਲ ਬਾਅਦ ਇੱਕ ਐਸਾ ਹੰਸ ਆਏਗਾ ਜਿਹਨੂੰ ਨਾ ਭੁੱਲ ਸਕੋਗੇ ਨਾ ਜੁਲਾ ਸਕੋਗੇ, ਤੋ ਮੇਰੇ ਸਾਥ ਬਿਲਕੁਲ ਵਹੀ ਹੋਊਗਾ। ਮਾਰਟਿਨ ਲੂਥਰ ਆਪਣੇ ਕਮਰੇ ਮੇ ਜਾਤਾ ਦੁਆ ਕਰਦਾ, ਕਹਿੰਦਾ ਖੁਦਾਵੰਦ ਜੇ ਮੇਰਾ ਮਰਨਾ ਹੀ ਤੇਰੇ ਵਾਸਤੇ ਵੇ ਨਾ, ਮੈਨੂੰ ਅਭੀ ਕਬੂਲ ਹੈ। ਅਭੀ ਜਬ ਵੋ ਕੌਂਸਲ ਕੇ ਸਾਹਮਣੇ ਖੜਾ ਹੈ, ਮਾਰਟਿਨ ਲੂਥਰ ਕੌਂਸਲ ਕੇ ਸਾਹਮਣੇ ਖੜਾ ਹੈ, ਤੇ ਕੌਂਸਲ ਉਸੇ ਇਹ ਸਵਾਲ ਕਰਤੀ ਹੈ, ਉਹ ਸਿਰਫ ਦੋ ਸਵਾਲ ਕਰਦੇ ਨੇ, ਜਿਹੜੇ ਵੱਡੇ ਬਿਸ਼ਪ ਹੁੰਦੇ ਨੇ ਉਹ ਬਹਿਸ ਨਹੀਂ ਕਰਦੇ, ਦੋ ਸਵਾਲ ਕਰਤੇ ਹੈ। ਉਹ ਕਹਤੇ ਹੈ, ਲੂਥਰ ਕਿਆ ਯੇ 20 ਵਾਲੀਅਮ ਜੋ ਇਸ ਟੇਬਲ ਪਰ ਪੜੇ ਹੈ ਤੇਰੀ ਰਾਈਟਿੰਗ ਹੈ? ਮਾਰਟਿਨ ਲੂਥਰ ਕਹਿੰਦਾ ਜੀ ਮੇਰੀ ਰਾਈਟਿੰਗ ਹੈ। ਦੂਸਰਾ ਸਵਾਲ, ਕਿਆ ਤੁਮ ਇਨ 20 ਵਾਲੀਅਮ ਪਰ ਪਛਤਾਤੇ ਹੋ ਕਿ ਮੈਂ ਗਲਤ ਕੀਤਾ? ਮਾਰਟਿਨ ਲੂਥਰ ਘਬਰਾ ਜਾਂਦਾ, ਕਿਉਂਕਿ ਹੁਣ ਹਾਂ ਜਾਂ ਨਾ ਜਿਹੜਾ ਨਾ ਅੱਗੋ ਦੱਸਦਾ ਕਿ ਸਟਿਕ ਤੇ ਭੁੰਨਿਆ ਜਾਏਗਾ ਜਾਂ ਬਚਾਇਆ ਜਾਏਗਾ। ਮਾਰਟਿਨ ਲੂਥਰ ਕਹਿੰਦਾ ਕਨਫਿਊਜ਼ ਹੋ ਕੇ, ਕਨਫਿਊਜ਼ਨ ਚ ਥੋੜਾ ਟਾਈਮ ਦੇ ਦਿਓ, ਥੋੜਾ ਜਿਹਾ ਟਾਈਮ ਦੇ ਦਿਓ। ਜੋ ਕੌਂਸਲ ਕਾ ਬਾਦਸ਼ਾਹ ਹੋਤਾ ਹੈ, ਸੁਣਦਾ ਹੁੰਦਾ ਹੈ, ਕਹਿੰਦਾ ਚਲੋ ਇੱਕ ਦਿਨ ਇਸੇ ਦੋ। ਅਗਲੇ ਦਿਨ ਜਾਤਾ ਹੈ, ਮਾਰਟਿਨ ਲੂਥਰ ਦੁਆ ਕਰਦਾ, ਖੁਦਾ ਅੱਗੇ ਜਾ ਕੇ, ਖੁਦਾ ਅੱਗੇ ਜਾ ਕੇ ਦੁਆ ਕੀ ਕਰਦਾ, ਕਹਿੰਦਾ ਖੁਦਾਵੰਦ ਮੇਰਾ ਦਿਲ ਸਾਫ਼ ਹੈ, ਸ਼ੁਰੂ ਤੋਂ ਮੈਂ ਤੇਰੇ ਨਾਲ ਚੱਲਿਆ, ਮੈਂ ਚਾਹੁੰਦਾ ਵਾਂ ਖੁਦਾਵੰਦ ਕਿ ਤੇਰੇ ਲੋਕਾਂ ਤੱਕ ਤੇਰਾ ਕਲਾਮ ਪਹੁੰਚੇ, ਲੇਕਿਨ ਮੈਨੂੰ ਡਰ ਵੀ ਆਪਣਾ, ਲੇਕਿਨ ਖੁਦਾਵੰਦ ਫਿਰ ਵੀ ਮੈਂ ਤਹੀਆ ਕਰ ਲਿਆ ਕਿ ਤੂੰ ਮੈਨੂੰ ਜ਼ੋਰ ਦੇ ਤੇ ਮੈਂ ਜਾ ਕੇ ਸੱਚ ਬੋਲਾਂ, ਜੋ ਸੱਚ ਹੈ ਮੈਂ ਉਹ ਬੋਲਾਂ। ਮਾਰਟਿਨ ਲੂਥਰ ਜਾਂਦਾ ਅਗਲੇ ਦਿਨ, ਤੇ ਮਾਰਟਿਨ ਲੂਥਰ ਦੇ ਮੁਤਾਬਿਕ ਕਹਿੰਦਾ ਕਿ ਮੈਂ ਜਦ ਅਗਲੀ ਸੁਬਹ ਉੱਠਾ ਤੋ ਮੈਂ ਬੜਾ ਜ਼ੋਰਾਵਰ ਥਾ, ਮੇਰੇ ਦਿਲ ਮੇ ਕਿਸੀ ਕਿਸਮ ਕੀ ਕਨਫਿਊਜ਼ਨ ਨਹੀਂ ਥੀ ਬਲਕਿ ਪੀਸ ਥਾ, ਔਰ ਮੁਝੇ ਯੇ ਥਾ ਕਿ ਯਾਰ ਅਗਰ ਮੈਂ ਮਰ ਵੀ ਜਾਊਂਗਾ, ਵਿਟੰਗਬਰਗ ਮੇ ਮੇਰਾ ਦੂਸਰਾ ਬਾਈ ਹੈ ਜਿਹੜਾ ਖੁਦਾ ਦਾ ਹੋਰ ਖਾਦਮ ਸੀ, ਉਹ ਸਾਰੇ ਸਿਸਟਮ ਕੋ ਚਲਾਏਗਾ ਅੱਗੇ, ਔਰ ਖੁਦਾ ਆਪਣੇ ਲਈ ਔਰ ਬੰਦੇ ਖੜੇ ਕਰੇਗਾ। ਔਰ ਮਾਰਟਿਨ ਲੂਥਰ ਕੌਂਸਲ ਕੇ ਸਾਹਮਣੇ ਜਾਤਾ ਹੈ, ਔਰ ਕੌਂਸਲ ਕਾ ਜੋ ਸਰਦਾਰ ਹੈ ਜੋ ਬਾਦਸ਼ਾਹ ਹੈ, ਉਹ ਫਿਰ ਸੇ ਦੁਬਾਰਾ ਇੱਕ ਹੀ ਸਵਾਲ ਕਰਤਾ ਹੈ, ਕਹਤਾ ਹੈ ਲੂਥਰ ਯੇ ਜੋ 20 ਵਾਲੀਅਮ ਪੜੇ ਹੈ, ਕਿਆ ਤੂੰ ਇਸ ਬਾਤ ਕਾ ਇਕਰਾਰ ਕਰਤਾ ਹੈ ਕਿ ਯੇ ਤੁਸੇ ਗਲਤੀ ਹੋ ਗਈ, ਤੋ ਆਪਣੇ ਅਲਫਾਜ਼ ਕੋ ਵਾਪਸ ਲੇਤਾ ਹੈ? ਲੂਥਰ ਆਗੇ ਸੇ ਕਿਆ ਕਹਤਾ ਹੈ, ਲੂਥਰ ਕਹਤਾ ਹੈ ਮੈਂ ਆਪਣੇ ਇਮਾਨ ਕੋ ਨਾ ਪੋਪ ਕੇ ਹਵਾਲੇ ਕਰ ਸਕਤਾ ਹੂੰ, ਔਰ ਨਾ ਹੀ ਕੌਂਸਲ ਕੇ, ਯਾਨੀ ਨਾ ਚਰਚ ਮੈਨੇਜਮੈਂਟ ਦੇ ਨਾ ਹੀ ਪੋਪ ਦੇ, ਕਿਉਂਕਿ ਯੇ ਦਿਨ ਕੀ ਤਰ੍ਹਾਂ ਵਾਜ਼ਿਆ ਹੈ ਕਿ ਵੋ ਕਈ ਵਾਰ ਗਲਤੀ ਕਰ ਚੁੱਕੇ ਹੈ, ਦਿਨ ਦੀ ਤਰ੍ਹਾਂ ਵਾਜ਼ਿਆ ਕਿ ਬਹੁਤ ਵਾਰ ਉਹਨਾਂ ਨੇ ਗਲਤੀਆਂ ਕੀਤੀਆਂ, ਬਾਅਦ ਉਹਨਾਂ ਨੇ ਕਿਹਾ ਉਹ ਸੋਰੀ ਹੈ ਤੇ ਗਲਤੀ ਹੋ ਗਈ, ਔਰ ਇੱਕ ਦੂਸਰੇ ਸੇ ਇਖਤਲਾਫ ਰੱਖਤੇ ਹੈ, ਚਰਚ ਟ੍ਰੈਡੀਸ਼ਨ ਔਰ ਪੋਪ ਕੀ ਇੱਕ ਬਾਤ ਨਹੀਂ ਹੈ, ਇੱਕ ਦੂਸਰੇ ਸੇ ਇਖਤਲਾਫ ਰੱਖਤੇ ਹੈ ਵੋ, ਜਬ ਤੱਕ ਕਿ ਮੁਝੇ ਕਲਾਮ ਪਾਕ ਕੀ ਗਵਾਹੀ ਜਾਂ ਬਿਲਕੁਲ ਵਾਜ਼ ਜਾਂ ਦਲਾਇਲ ਸੇ ਕਾਇਲ ਨਾ ਕੀਆ ਜਾਏ, ਔਰ ਜਬ ਤੱਕ ਵੋ ਕਲਾਮ ਕੇ ਹਵਾਲੋਂ ਸੇ ਮੇਰੇ ਜ਼ਮੀਰ ਕੋ ਖੁਦਾ ਕੇ ਕਲਾਮ ਕੇ ਮੁਤਾਬਿਕ ਕਾਇਲ ਨਾ ਕਰੇ, ਮੈਂ ਆਪਣਾ ਮੌਕਫ ਵਾਪਿਸ ਨਹੀਂ ਲੂੰਗਾ। ਕਹਤਾ ਜਾਂ ਤੋ ਮੁਝੇ ਕਲਾਮ ਮੁਕੱਦਸ ਮੇ ਸੇ ਬਤਾਓ ਕਿ ਜੋ ਬਾਤੇ ਮੈਨੇ ਕਹੀ ਹੈ ਲਿਖੀ ਹੈ ਵੋ ਗਲਤ ਹੈ, ਅਗਰ ਨਹੀਂ ਤੋ ਮੁਝੇ ਕੋਈ ਐਸੇ ਦਲਾਇਲ ਦੋ ਕਿ ਮੈਂ ਇਹ ਚੀਜ਼ ਬਾਤ ਸਭ ਵਾਜ਼ਿਆ ਕਰੇ ਕਿ ਜੋ ਖੁਦਾ ਕਾ ਇਬਤਦਾਈ ਚਰਚ ਹੈ ਉਸਕੀ ਤਲੀਮ ਯੇ ਨਹੀਂ ਹੈ ਜੋ ਤਲੀਮ ਮੈਂ ਦੇ ਰਹਾ ਹੂੰ, ਤੋ ਮੈਂ ਇਸਸੇ ਆਪਣੇ ਮੌਕਫ ਸੇ ਇਨਕਾਰ ਕਰੂੰਗਾ। ਅਗੇ ਉਹ ਕਹਤਾ ਕਿਉਂਕਿ ਇੱਕ ਮਸੀਹ ਕੇ ਲੀਏ ਆਪਣੇ ਜ਼ਮੀਰ ਕੇ ਖਿਲਾਫ ਬੋਲਣਾ ਖਤਰਨਾਕ ਹੈ, ਯਹਾਂ ਮੈਂ ਖੜਾ ਹੂੰ, ਮੈਂ ਕੁਛ ਔਰ ਨਹੀਂ ਕਰ ਸਕਤਾ, ਖੁਦਾ ਮੇਰੀ ਮਦਦ ਕਰੇ, ਆਮੀਨ। ਉਹ ਕਹਤਾ ਕਿ ਮੇਰੇ ਆਖਰੀ ਅਲਫਾਜ਼ ਇਹ ਨੇ ਕਿ ਜਾਂ ਮੈਨੂੰ ਦਲਾਇਲ ਦਿਓ ਕਲਾਮ ਚੋਂ, ਤੇ ਜਾਂ ਮੈਨੂੰ ਐਵੇਂ ਦੀ ਕੋਈ ਦਲਾਇਲ ਦਿਓ ਕਿ ਜਿਹਦੇ ਨਾਲ ਮੈਂ ਕਨਫੈਸ ਕਰਾਂ ਕਿ ਯਾਰ ਵਾਕਈ ਮੈਂ ਗਲਤੀ ਕੀਤੀ ਹੈ, ਮੈਂ ਉਹਦੇ ਤੋਂ ਹਟਾਂਗਾ, ਲੇਕਿਨ ਮੈਂ ਆਪਣੇ ਅਲਫਾਜ਼ ਤੁਹਾਨੂੰ ਦੇ ਦਿੱਤੇ, ਮੈਂ ਇੱਥੇ ਖੜਾ ਵਾਂ, ਹੁਣ ਖੁਦਾ ਮੇਰੀ ਮਦਦ ਕਰੇ, ਹੁਣ ਭਾਵੇਂ ਬਾਲ ਦਿਓ ਭਾਵੇਂ ਭੁੰਨ ਦਿਓ ਜੋ ਮਰਜ਼ੀ ਕਰ ਦਿਓ। ਅਬ ਇਸਕਾ ਨਤੀਜਾ ਕਿਆ ਨਿਕਲਤਾ ਹੈ? ਇਸਕਾ ਨਤੀਜਾ ਇਹ ਨਿਕਲਤਾ ਹੈ ਕਿ ਜੋ ਸ਼ਖਸ ਜੋ ਉਸਕਾ ਹੈਡ ਥਾ ਕੌਂਸਲ ਕਾ, ਉਹ ਜੋ ਮਾਰਟਿਨ ਲੂਥਰ ਕਿਸ ਦਲੇਰੀ ਕੋ ਦੇਖਤਾ ਹੈ ਨਾ, ਤੁਸੇ ਮਾਰਟਿਨ ਲੂਥਰ ਪਰ ਰਹਿਮ ਆਤਾ ਹੈ, ਔਰ ਵੋ ਫਿਰ ਮਾਰਟਿਨ ਲੂਥਰ ਕੋ ਬਚਾਨੇ ਕੇ ਲੀਏ ਮਾਰਟਿਨ ਲੂਥਰ ਕੋ ਜਰਮਨੀ ਕੇ ਕੈਸਟਲ ਮੇ ਭੇਜਤਾ ਹੈ, ਔਰ ਵਹਾਂ ਪਰ ਫਿਰ ਮਾਰਟਿਨ ਲੂਥਰ ਆਪਣੀ ਸਾਰੀ ਜ਼ਿੰਦਗੀ ਆਗੇ ਕਿ ਵਹਾਂ ਪਰ ਗੁਜ਼ਾਰਤਾ ਹੈ, ਔਰ ਵਹਾਂ ਪਰ ਮਾਰਟਿਨ ਲੂਥਰ ਪਹਿਲੀ ਵਾਰ ਬਾਇਬਲ ਮੁਕੱਦਸ ਕਾ ਜਰਮਨ ਮੇ ਤਰਜਮਾ ਕਰਤਾ ਹੈ। और अभी ये जर्मन लोग वो थे जिन्होंने पहली बार बाइबल मुकद्दस का किधर से ट्रांसलेशन की थी, उर्दू जुबान में, हिंदी जुबान में। यानी आप और मेरे पास जो आज बाइबल मौजूद है, ये जर्मन मिशनरीज का तोहफा है हम और आपके लिए। और ये खित्ता जिस पर हम रह रहे हैं, यहां पर वो लोग रहते थे जिन लोगों ने अपनी जानें खुदा के कलाम के लिए बख्शी। और इसके बाद जो प्रोटेस्टेंट जिसे हम कहते हैं, रेफॉर्मेशन जिसे कहते हैं, जिसका आगाज 31 अक्टूबर 1517 में हुआ। कब हुआ? 31 अक्टूबर 1517 में हुआ। उनका स्लोगन क्या था कि नजात सिर्फ यीशु मसीह पर ईमान के वसीला से, खुदावंद बाप की फजल के वसीला से, और कलाम मुकद्दस में बताए गए तरीका के वसीला से, और सिर्फ यीशु मसीह पर भरोसे के वसीला से, और खुदावंद बाप की जलाल के लिए इंसान को दी गई। यानी पांच नुक्ते जो उन्होंने बताए थे, पांच नकात जो उन्होंने बताए थे, उसमें कोई चर्च ट्रेडिशन नहीं था, उसमें कोई ये बात नहीं थी कि आप फलां जो है तपस्या करो, या फलाने पैसे, या फलाने चर्च के मेंबर होवोगे फिर निजात पाओगे। बल्कि निजात का सिर्फ और सिर्फ एक वसीला था कि निजात खुदा की तरफ से गिफ्ट है जो ईमान के वसीला से हम तक पहुंचा। और हमारे जो भाई थे, हमारे जो बहने थे, हमारे जो खानदान थे जो हमसे पहले गुजरे, उन्होंने इसके लिए अपनी जानें दी। आए हम सब दुआ करें। खुदावंद कदूस, हम तेरे शुक्रगुजार हैं आज के इस दिन के लिए, तेरे लोगों के लिए खुदावंद, और उन तमाम कुर्बानियों के लिए जो तेरे लोगों ने गुजरानी ताकि खुदावंद तेरा कलाम हम तक पहुंच सके। ऐ खुदावंद हम पर रहम कर, फजल और करम तक कर, ताकि खुदावंद तेरे कलाम को हम इसी तरह खुदावंद दूसरे लोगों तक पहुंचाए और तेरे नाम की जय जयकार कर सके। मसीह यीशु नासरी की खातिर हम पर रहम और फजल कर। मसीह खुदावंद के नाम से मांगते हैं, आमीन।